الحمد لله رب العالمين، والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولاي صل وسلم دائما أبدا على حبيبك من زان به السرور. پہلے پارے میں سورہ بقرہ میں یہ آیہ مبارکہ ارشاد فرما رہی ہے، اے لوگو، یا ایہا الناس، اس میں نوح انسانی کی بات ہو رہی ہے، صرف مسلمانوں کی نہیں، صرف مشرق یا اہل مغرب کی نہیں، نسل انسان. ایہا الناس، اے اولاد آدم، اپنے اللہ کی، اپنے پروردگار کی عبادت کرو. اعبدوا ربکم، ربوبیت ایک ایسی صفت ہے جس کے حوالے سے زندگی کی ابتدا، زندگی کی تکمیل بھی، زندگی کا کمال بھی، زندگی کی انتہا بھی، سارا کچھ جس کے حوالے سے چلتا ہے. رب وہ ہے جو خالق بھی ہے، بتدریج اس کی تربیت بھی کرتا ہے، ہر ضرورت مند کی ہر ضرورت ہر حال میں ہر جگہ ہر وقت پوری کرتا ہے. تو فرمایا، ایک ایسی ہستی جس نے تمہیں بنایا، صوراکم فاحسن صوراکم، جس نے تمہیں صورت دی اور بہترین صورت دی، ایسا ایسا تشکیل فرمایا کہ حیرت ہوتی ہے. ایسا تناسب ہے اعضاء و جوارح میں، ہاتھ پاؤں میں، ناک نقشے میں، قد کاٹ میں، خد و خال میں، ہر چیز میں ایک ایسا حسن تناسب ہے کہ بنانے والے کی صنعت پہ حیران ہوتا ہے. صوراکم احسن صوراکم، تمہیں صورت دی اور بہترین صورت دی. ذرا سوچ کے دیکھیں، جہاں اس نے کان لگایا، یہاں نہ ہوتے، ماتھے پہ ہوتے تو کیا ہوتا؟ جہاں ناک ہے، یہاں نہ ہوتی، پیچھے ہوتی تو کیا صورت ہوتی؟ ان کوئی چیز آپ بدل کر دیکھیں، کوئی ایک عضو انسانی ایک کی جگہ سے ہٹا کر دوسری جگہ لگا کر سوچیں یا تصویر بنا کر دیکھیں، تو آپ حیران ہوں گے کہ کہیں بھی کوئی چیز فٹ نہیں بیٹھتی. احسن صوراکم، بہترین صورت دی تمہیں. اب ایک مصور نہایت خوبصورت تصویر بناتا ہے، ایک کاریگر بہت خوبصورت چیز بناتا ہے، تو کہا یہ جاتا ہے کہ بنانے والے کو اپنی صنعت اولاد سے زیادہ پیاری ہوتی ہے، یا اولاد کی طرح پیاری ہوتی ہے. ایک نقش ہے کاغذ پہ، لیکن وہ اسے خراب ہوتا ہوا نہیں دیکھ سکتا. ایک مٹی کا کھلونا جو بناتا ہے، وہ اسے ٹوٹتا ہوا نہیں دیکھ سکتا، اسے بگڑتا ہوا نہیں دیکھ سکتا، اس سے محبت ہوتی ہے. اس آیہ کریمہ میں یہیں سے ابتدا فرمائی گئی کہ تم اس لیے اس کے قریب آؤ، تم اس لیے اس کی اطاعت کرو، تم اس لیے اس کو چاہو، تم اس لیے اس سے محبت کرو کہ وہ تم سے محبت کرتا ہے. اور اس کی محبت کی دلیل یہ ہے جو تمہارا خالق ہے تم اس کی بنی ہوئی تصویر ہو، تم اس کی بنی ہوئی تخلیق ہو، اور ایک ایسی تخلیق ہو جس کی کوئی مثال نہیں ملتی. والذین من قبلکم، آدم علیہ نبینا و علیہ الصلوۃ والسلام سے لے کر تمہارے آبا و اجداد کا سب کا خالق وہی اکیلا ہے جس نے ان گنت زمانوں سے تمہاری نسل کو قائم رکھا ہوا ہے، ان گنت زمانوں سے تمہاری ضروریات کی تکمیل کر رہا ہے، جس نے کائنات کے ہر ستارے ہر سیارے کو تمہاری خدمت پہ لگا دیا ہے. اگر مطالعہ فرمائیں گے آپ تو دیکھیں گے کہ کتنی خدمات سورج کی تپش ادا کرتی ہے اور کتنے کام چاند کی میٹھی چاندنی کرتی ہے، ستاروں کی گردش کا زمین پہ کیا کیا اثر ہوتا ہے. یعنی کائنات میں جو کچھ جو سماوی میں ہے سب کی توجہ کا مرکز ایک یہ سیارہ ہے جسے آپ زمین کہتے ہیں، اور ان سب کی پرتوں سے، ان سب کی توجہ سے، ان سب کے اثرات سے یہاں مختلف چیزیں اگتی ہیں، بنتی ہیں، پیدا ہوتی ہیں، ان میں مٹھاس پیدا ہوتی ہے، رنگ و روپ آتا ہے. اور پھر یہ سب کچھ کس کے لیے ہے؟ وَخَلَقَ لَكُمْ مَا فِي الْأَرْضِ جَمِيعًا، یہ سب صرف تمہاری خاطر. آپ اس رب کریم کی محبت کا اندازہ کیجئے کہ ایک انسان کے لیے فلسفہ کا ایک اصول ہے کہ آپ اللہ کے احسانات کو دیکھنا چاہیں تو یہ بھول جائیں کہ کائنات میں اور لوگ بھی ہیں. آپ یہ تصور کریں کہ اس دنیا میں صرف میں ہوں تو پھر آپ کو سمجھ آئے گی کہ کائنات ساری ایک بندے کی خدمت پہ معمور ہے. سورج اس کے لیے گرمی پہنچاتا ہے، اس کے لیے بادل بنتے ہیں، اس کے لیے اس ایک بندے کے لیے بارش برستی ہے. کسی طرح کائنات کا ہر ذرہ ایک ایک بندے کی خدمت پہ اس نے معمور کر دیا. اور کیسی عجیب شان ہے اس کی کہ اسی نے انسان کو بنایا، وہی جانوروں کا خالق ہے. انسان کو روزی وہی دیتا ہے، جانور کو بھی وہی دیتا ہے. انسان کو اتنی عظمت دی کہ وہ جانور کو کاٹ کر کھا لیتا ہے. اور مزے کی بات ہے کہ وہی ذبح بھی کرے اور وہی لے ثواب الٹا. حلال جانور کو جائز طریقے سے کاٹ کر کھانا بھی عبادت ہے، اس پہ بھی اس کا درجہ بڑھتا ہے. اللہ کی مخلوق ہے، کسی پر آپ نے بوجھ لادا ہوا ہے، کسی کی کھال کے جوتے پہنے ہوئے ہیں، کسی کا گوشت آپ کی خوراک ہے، کسی کا دودھ آپ کی خوراک، اور ایسا لمبا ایک نظام بنا دیا کہ اب تو یہ بات واضح ہے کہ انسانی جسم جو ہے اس میں بے شمار ذرات ہوتے ہیں، ایٹمز ہوتے ہیں، بے شمار ذرے وہ اس میں سے گرتے بھی رہتے ہیں، نئے شامل بھی ہوتے رہتے ہیں. یہ سارے کہاں سے آتے ہیں؟ ذرات خاکی کو مختلف قالبوں میں ڈھالتا ہے، کہیں فصل بنی، کہیں گھاس بنی، کسی جانور نے چری. مٹی تو جس قالب پہ وہ جانی تھی، وہ ذرات جس وجود پہ جانے تھے، اس جانور کا دودھ بن کر یا اس کا گوشت بن کر اس انسان تک پہنچا. کہیں گندم بنی، چاول بنے، پھل بنے، مٹی کے سارے روپ. ان ذرات کو اتفاق نہیں ہوتا، یہ ایک ایک بندے کے جو ذرات ہیں اس نے گن کے شمار کر کے رکھے ہوئے ہیں. وہ خود انہیں وہاں سے چلاتا ہے، مختلف مشینوں سے گزارتا ہے، مختلف طریقوں سے اس تک پہنچاتا ہے، اور کسی ایک بندے کے حصے کا ایک دانہ کوئی دوسرا بندہ نہیں کھا سکتا. اتنا جامع نظام تمہارے لیے بنا دیا، کیا وہ تم سے اتنی محبت کرتا ہے؟ آپ کا ہمارا میرا آپ کا محتاج نہیں ہے, ہمارے آبا و اجداد کا محتاج نہیں ہے, ہم اس کی کوئی مدد نہیں کر سکتے. ہم اگر اس کی مدد و ثنا کریں تو اس کی شان بڑھتی نہیں ہے, ہم انکار کر دیں تو اس کی شان میں کمی واقع نہیں ہوتی. وہ کسی طرح سے بھی ہمارا محتاج نہیں ہے, اور ہماری ہر سانس ہر پلک جھپکنے کی قوت اس کی محتاج ہے, محتاج ہم ہیں. ناز برداریاں وہ فرما رہا ہے, اور اتنی کائنات کو ایک ایک فرد کی خدمت پہ لگا دیا. تو فرمایا حق یہ ہے کہ جوابم تم بھی اس سے محبت کرو. عبادت کیا ہے؟ اظہار محبت ہے. محبت کیا ہوتی ہے؟ ایک شاعر نے کوشش کی ہے اسے ڈسکرائب کرنے کی, اس کی وضاحت کرنے کی. تو کہتے ہیں محبت کیا ہے, تاثیر محبت کس کو کہتے ہیں؟ محبت کیا ہے, تاثیر محبت کس کو کہتے ہیں؟ تیرا مجبور کر دینا میرا مجبور ہو جانا. یعنی محبت ایک ایسا جذبہ ہے کہ محبوب کے لیے بندے کے سارے اختیارات سلب ہو جاتے ہیں, خود کو کھو بیٹھتا ہے. اس کی پسند و ناپسند ہی کوئی نہیں رہتی. اس کی پسند محبوب کی پسند ہے, اس کی آرزو محبوب کی آرزو ہے, اس کا جینا مرنا محبوب کے لیے ہے, اس کی خوشی کے لیے. عجیب بات ہے کہ بندے کا اپنا کچھ نہیں رہتا. اگر شاعر کہتا ہے فَإِنَّ الْمُحِبَّ لِمَنْ يُحِبُّ مُطِيعُ, محبت کرنے والا جس سے محبت کرتا ہے اس کا غلام ہو کے رہ جاتا ہے, اور غیر مشروط غلامی ہوتی ہے, کچھ ملے نہ ملے. محبوب خوش ہو تو پیار کرتا ہے, محبوب ناراض ہو تو پیار کرتا ہے. یہ عجیب بیماری ہے. میں ایک دن اہل اللہ کے تذکرہ پڑھ رہا تھا, ایک ولی اللہ لکھتے ہیں اپنے حالات میں کہ میں حرم میں پہنچا. اب تو الحمدللہ حرم میں شب و روز بہت بھیڑ ہوتی ہے, اور حج کے علاوہ بھی حرم شریف بھرا رہتا ہے. پہلے پہلے جب اللہ نے ہمیں حج نصیب پہلے کیے تھے تو اس وقت بھی حرم میں یہ رش نہیں ہوتا تھا, اور سارے حرم کے سیر میں کنکریاں بچھی ہوتی تھیں, درمیان سے راستہ بنا, تھوڑے سے لوگ ہوتے تھے جو مطاف میں طواف کرتے رہتے تھے. اور کبھی رات 12 بجے کے بعد 12:30, 1:30, 12 سے 2 بجے تک آپ جائیں تو 2-3 لوگ ملتے تھے, تو آرام سے آپ طواف کر سکتے تھے, جنت کو بوسہ دے سکتے تھے. تو یہ تقریباً late 70s اور اس کے بعد 80s اور 90s میں. آج کل تو ماشاء اللہ سارا سال ہجوم آسماں ہوتا ہے. تو وہ فرماتے ہیں کہ میں آدھی رات کو گیا کہ حرم میں لوگ نہیں ہوں گے اور میں تنہائی میں اللہ کریم سے باتیں کروں گا. فرماتے ہیں میں گیا تو مطاف میں ایک شخص تھا اور جو طواف کر رہا تھا اور بڑے درد سے پکار رہا تھا لبیک اللہم لبیک لبیک اللہم لبیک. جس درد سے وہ پکار رہا تھا اس کے جواب میں بڑی سختی سے اور بڑی شدت سے اور جھڑک کر کہا جا رہا تھا کہ دفع ہو جاؤ, یہاں سے نکل جاؤ, میرے گھر سے چلے جاؤ. تو وہ کہتے ہیں جب پہلی بار میں نے عاطف کی آواز سنی تو میں ڈر گیا, کھڑا ہو گیا. میں سمجھا کہ مجھے چھڑکا جا رہا ہے. پھر اس شخص کی صدا بلند ہوئی, پھر جواب آیا, تو میں سمجھا یہ شخص کے لیے. اتنے میں وہ میرے پاس سے گزر گیا. وہ اپنی لہ میں پکار رہا تھا اور عاطف اپنی شدت میں جھاڑ رہا تھا کہ نکل جاؤ یہاں سے, اللہ ہو جاؤ. فرماتے ہیں جب وہ پھر میرے پاس آیا تو میں نے اسے بازو سے پکڑ لیا, روک لیا. تو میں نے پوچھا تم عجیب آدمی ہو, تمہیں عاطف کی آواز سنائی نہیں دے رہی؟ اس نے مجھے دیکھا اور کہا کہ تم تو غیر متعلق آدمی ہو, تم نے سن لی, اور مجھ سے کہا جا رہا ہے تو میں نہیں سن رہا ہوں. मुझे सुनाने के लिए तो आवाज आ रही है, मैं कैसे नहीं सुन सकता जबकि तुम्हारे लिए नहीं है और तुम सुन रहे हो। फरमाते हैं तो मैंने उसे कहा फिर चले क्यों नहीं जाते हो, सारी दुनिया को तबाह कराओगे, गज़बे इलाही नाज़िल होगा, कोई बिजली गिरेगी या कोई ज़लज़ला आएगा या कुछ होगा, दुनिया तबाह होगी, तो जाएगा, चले क्यों नहीं जाते। फरमाते हैं उसने बड़े आराम से मुझे देखा और कहा ऐसा कोई दर और बता दो चला जाऊंगा, कोई दरवाजा ऐसा और बता दो उस पे चला जाऊं, और अगर नहीं है नाराज हो तो यही है, राजी हो तो फिर मुझे कहां जाना है। आगे वही लिखते हैं कि मैंने देखा कि अनवार रहमत ने उस शख्स को ढांप लिया, या ए करीमा उसी बात की तरफ इशारा कर रही है, या यूहन्नास है औलाद आदम तुम सब कैसे अजीब लोग हो कि जिसने इतने प्यार से तुम्हें बनाया, इतने बेहिसाब मखलूक बनाई, सबको तुम्हारी खिदमत पे लगा दिया, तुम ऐसे अजीब हो कि तुम मुझसे मोहब्बत नहीं कर सकते, तुम्हारी तो नस्लों का वो खालिक है, आबाओ अजदाद का खालिक है, फिर बेशुमार नेमतें तुम्हारे लिए बना दी, और अगर तुम उसकी इताअत करोगे इबादत करोगे तो क्या होगा, लअल्लकुम तत्तकून, फिर तुम्हें उसके साथ एक अनदेखा रिश्ता नसीब हो जाएगा, जो महसूस तो हो सकता है, देखा नहीं जा सकता, लिखा पढ़ा नहीं जा सकता, फिर तुम्हारा दिल उसके बगैर मुतमैन नहीं होगा, फिर तुम्हें उसके बगैर चैन नहीं आएगा, फिर तुम जहां जाओगे उसकी बातें करोगे, तुम जहां जाओगे उसकी बातें सुनना चाहोगे, तुम जो काम करने लगोगे तो तुम्हें ख्याल आएगा कि इसमें मेरा रब राजी होगा या नाराज, अगर समझो कि उसकी खफगी का है तो छोड़ दोगे, अगर उसकी रजामंदी का है तो कर गुजरोगे। तकवा क्या है, एक ऐसे रिश्ते का नाम है जो बंदे को अपने मालिक से इस कदर वालिहाना हो जाए कि उससे दूरी या उसकी नाराजगी का सोच भी ना सके, ये तकवा है। और दूसरी जगह फरमाया कि वो कादिर है और वो सनाई से रुक नहीं गया, उसकी तखलीक में कोई फर्क नहीं आ गया, उसकी तखलीक तो लम्हा ब लम्हा लहजा ब लहजा दम ब दम जहूर पसीर हो रही है, एक लम्हे में कितने खरबों तिनके उगते हैं, कितनी घास उगती है, कितने झोंपड़े फूटते हैं, कितने फूल खिलते हैं, कितने फल लगते हैं, चरिन परिन हैवान कितने एक लम्हे में पैदा होते हैं, एक लम्हे में कितने मरते हैं, कोई गिन नहीं सकता। आप दूर को छोड़ दो, आप अपने वजूद के बॉडी सेल्स नहीं गिन सकते कि एक लम्हे में कितने सेल मर जाते हैं और एक लम्हे में नए सेल कितने पैदा हो जाते हैं, अपने वजूद के अंदर एक लम्हे में कितने जरासीम बन जाते हैं और कितने जरासीम मर जाते हैं। हम डॉक्टर के पास जाते हैं, कहते हैं कि ये हेपेटाइटिस का जरासीम है, इसमें मलेरिया की जरासीम है जी, पता नहीं कहाँ है, फिर वो दवाई देते हैं, इंजेक्शन कहते हैं इससे जरासीम मर जाएंगे आप ठीक हो जाएंगे, हमने तो न कभी उनका जनाजा उठते देखा और न कभी उनकी पैदाइश पे ढोल पैसे देखे, हमारे वजूद में है, हमें पता नहीं कैसे पैदा हो गए और कब मर गए, कायनात के बारे हम क्या जाने, हर वजूद एक जहान है, बेशुमार किस्म की मखलूक उनमें मौजूद है, उसमें उसकी रगो पैर में, उसके खून में, उसके दिमाग में क्या क्या रखा है, ऐसा अजीब कंप्यूटर है दिमाग में। एक आदमी मिलता है वो फौरन अपनी वो फाइलें खोलता है और बता देता है कि इस बंदे को तो मैंने 20 साल पहले देखा था। फौरन तस्वीर आ जाती है कि वो फला जगह इससे मैं 20 साल क्या 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 बना दिया उसने इंसान के दिमाग में, कितनी यादाश्तें, कितनी तस्वीरें, किस तरह से ये महफूज कर लेता है। पर जिस खालिक ने ये सब बनाया है, अगर उससे बिगाड़ोगे तो फरमाया असाइयातिल्लाहु बिकौमिन युहिब्बुहुम व युहिब्बूनहू, तुम्हें नाबूद कर देगा, वो और कौम पैदा कर देगा जो उससे मोहब्बत करेगी और जिससे वो मोहब्बत करता है। तारीख ने इस बात को बारहा दोहराया। एक तवील अरसा हस्पानिया पर हुकूमत करने के बाद मुसलमानों को वहां से मिटा दिया गया और यूरोपियन खुश हो रहे थे कि हमने इस्लाम का नाम हस्पानिया से मिटा दिया है। कैसी अजीब बात है कि तातारी अपने घर से निकले थे इस्लाम को मिटाने के लिए, अल्लाह ने उन्हें नूरे ईमान अता कर दिया, पासमा मिल गए काबे को सनम खाने से। मगरबी यूरोप से इस्लाम को मिटाया जा रहा था और मशरकी यूरोप से तातारियों की यलगार ला इलाहा इल्लल्लाह कहती यूरोप में दाखिल हो। अरे जिसने हलाकू जैसों को कलमा नसीब कर दिया उसे क्या मोहताजी है मेरी और आपकी कि हम ही पढ़ेंगे तो होगा, हम ही इबादत करेंगे। नहीं फरमाया भाई, अगर तुम्हारी बेनियाजी का ये हाल है कि जिसके मोहताज हो उसको भी भूल चुके हो, जो तुम्हें नहीं भूला तुम उसे भूल चुके हो, वो भूल जाता तो तुम तो एक लम्हे में नाबूद हो जाते। वो नहीं भूला तुम्हारे रिज्क को, तुम्हारी सांस की आमद और रफ्त को, तुम्हारे दिल की हर धड़कन को, तुम्हारे रगो रेशे को, खून के एक एक कतरे को, रवा दवा रखे हुए तुम उसे भूल रहे हो। और अगर तुम्हारी रवश यही रही तो बेनियाज है, मोहताज नहीं, किसी और को तौफीक ईमान अता कर देगा और तुम मुंह देखते रह जाओगे। तो उसका क्या है, तुम न सही तो चाहने वाले और बहुत, उसका क्या है तुम न सही तो चाहने वाले और बहुत, तरके ताल्लुक करने वालों तुम तन्हा रह जाओगे। उसका क्या है तुम न सही तो चाहने वाले और बहुत, तरके ताल्लुक करने वालों तुम तन्हा रह जाओगे। मेरे भाई, अल्लाह की याद, अल्लाह की मैयत और अल्लाह से मोहब्बत जिंदगी है और इसके बाहर वीरानियां हैं, परेशानियां हैं, कांटे हैं, दुख हैं, आजार हैं और तकलीफें हैं। उस बेनियाज ने रहमत अल्लालमीन सल्लल्लाहु अलैहि वसल्लम को मबूस फरमाकर किस्सा ही खत्म कर दिया कि अब इनके बाद किसी और के आने की जरूरत नहीं रही। लकद जाकुम रसूल, तुम्हारे पास आने वाला आ चुका, बात खत्म हो चुकी। अब एक ही दरवाजा है बारगाह उलूहियत को और वो है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की गुलामी और उसके मुताबिक अल्लाह से मोहब्बत रखता है। कम अज कम बंदा इश्को मोहब्बत तो सूदो ज़िया से वाला होते हैं, लेकिन आदमी अगर सूदो ज़िया में भी पड़ जाए तो उसे अल्लाह को नहीं भूलना चाहिए कि अल्लाह को भूलने से बड़ा ज़िया और कोई भी नहीं, इससे बड़ा कोई नुकसान नहीं है। और वो ऐसा करीम है, गोरों को नहीं, कालों को नहीं, पढ़ लिखों को नहीं, जाहिलों, उसने कोई तमीज नहीं रखी। अय्युहन्नास है औलाद आदम, तुम जो भी हो, जैसे भी हो, जहां भी हो, मेरे करीब तो आओ, मुझसे बात तो करो, मुझे तो पहचानो, मुझे चाहो, मैं तुमसे मोहब्बत करता हूँ, मैं तुम मेरे महबूब हो, तुम मेरी तसलीक हो, प्रसन्नत हो, मैं तुमसे प्यार करता हूँ। और अगर मेरे प्यार को ठुकरा दोगे, इसी का नाम रोजा है। मर के जाना तो अलग बात है, खुदा को भूलने वाले इस दुनिया में भी दोजख ही के जेरे साया जिंदगी बसर करते हैं। पल पल जलते हैं, पल पल कुड़ते हैं, पल पल मरते हैं और यूं जीते रहते हैं। और अल्लाह की याद जन्नत के झोंकों से कम नहीं है। अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब, दिलों का करार उसी की याद में है, जो बाद नसीम की तरह जिंदगी के हर हर लम्हे को कैफागी करती रहती है। अल्लाह करीम हमारी कोताहियों से दरगुजर फरमाए, हमारी खताएं माफ फरमाए, हमें हमारे दिलों को अपनी याद, अपने नूर, अपने मोहब्बत से आरास्ता फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। जनाब